رمضان سر رسول کریم حوض بالله بسم الله الرحمن الرحیم. یہ لاسٹ ٹائم ایک سوال رہ گیا تھا جس کے لیے میں نے عرض کیا تھا کہ میں کمنگ منڈے سب سے پہلے اسی کی بات کروں گا. یہ جو اندھیرے ہیں ڈارکنیس, اس کو ہم اس طرح سے سمجھ جائیں گے کہ جب ابھی کائنات تخلیق نہیں ہوتی, صرف رب موجود تھا, تو اس وقت اندھیرا تھا. اور اس اندھیرے ہی کو ہم عالم ہاہوت کہتے ہیں. عربی میں ہو لفظ رب کے لیے بھی استعمال ہوتا ہے. ہاہوت اس کا تعلق یہ اسی عالم سے ہے کہ صرف رب موجود ہے. تو جہاں روحانیت میں یہ کہا جاتا ہے کہ کائنات میں 70,000 جہان ہیں اور 20,000 عالم ہیں, ان جہانوں اور ان عالموں کے درمیان جو علاقے ہیں وہاں اب بھی اندھیرا ہے. یہ جو ہم لفظ ایک محاورت استعمال کرتے ہیں اردو میں کہ ہو کا عالم ہے, یہ بھی وہیں سے ڈیرائیو کیا ہوا لفظ ہے ہمارا کہ ہو کا عالم ہے. سناٹا اور اندھیرا, تو وہ پاکٹ سب بھی موجود ہیں. جب اس کی تخلیق ہوئی ہے کائنات کی, تو اس کے بعد کا جو زمانہ ہے اس کو ہم روحانیت میں عالم لاہوت کہتے ہیں. اب اگر آپ عالم لاہوت کو دیکھیں تو اس کا تعلق ایسا لگتا ہے اللہ, لاہ آتا ہے, یہ اس سے متعلق ہے. اور آج اتفاق کی بات یہ ہے, اس پر گفتگو شروع ہوئی تو میں ایک اور جو روحانیت میں ہم ذکر کرتے ہیں اس کی ایک مخفی سائیڈ آپ سے عرض کر دوں کہ ہم اللہ تعالیٰ کے 99 نام پڑھتے ہیں, اس کا ورد کرتے ہیں, اگر تو ہم اس کو صبح کے وقت پڑھیں اللہ کے ناموں کو تو اس کے تمام نام جو ہیں ان کے ساتھ ال لگاتے ہیں, القدوس ہو, المالک ہو, الرحمن ہو, ہم اس کے ساتھ الف اور لام الف لگا دیتے ہیں یہ صبح کے وقت پڑھتے ہوئے, تو اس کے احساس بہت تیز ملیں گے آپ کو. اور اگر ہم انہی ناموں کو رات کے وقت پڑھیں تو ہم اس میں یا لگا دیں گے, یا رحمان ہو, یا مالک ہو, یا قدوس ہو, یا رحیم ہو, یا کریم ہو, वो हम यार लगा देंगे। अरबी में इसे हर्फ निदा कहते हैं कि जब हम किसी को पुकारते हैं तो या का लफ्ज इस्तेमाल करते हैं। सऊदी अरब में हमें तो सवाए रफीक के कोई कुछ नहीं कहता, तो जब भी हमें बुलाएगा पाकिस्तानी देख तो या रफीक, ये हर्फ निदा कहलाता है अरबी में। तो जब हम अल्लाह के 99 नाम सुबह के वक्त पढ़ें तो उसके साथ हम अर्रहमान इस तरह से उसे पढ़ें, या रहमान होना पढ़ें, और रात को अगर पढ़ें तो उसे या रहमानों के तौर पर पढ़ें। फिर तो इसी तरह ये जो आलम लाहूत है, ये अल्लाह लफ्ज बहुत से लोग सवाल हमसे पूछ लेते हैं जब हम मगरिब में होते हैं और नॉन मुस्लिम्स पूछते हैं, तो वहां हम उनको ये एक्सप्लेन कर देते हैं कि ये लफ्ज इस निस्बत से डिराइव हुआ है, लाह उसे अल्लाह, ये इसके बाद जो आलम वजूद में आया वो आलम जबरूत था कि जहां पुन और हुक्म जारी हो सारी है, ऐसा आलम जहां हुक्म है। इसको आलम अरवाह भी कहते हैं। ये आज आपके जहन से ये बात एक और पॉइंट क्लियर होगा, मैं अक्सर बेशतर आलम अरवाह का यहां जिक्र करता रहता हूं। वो असल में आलम जबरूत है और उसको आलम अरवाह भी कहा जाता है। एक आलम मलकूत है, ये वो जहान है जहां, ये वो आलम है जहां फरिश्ते रहते हैं। जब हम यहां रूहे इंसानी का जिक्र कर रहे थे कि उसकी तखलीक कैसे हुई, तो वो रूहे इंसानी की तखलीक का जिक्र करते हुए मैंने एक अर्ज किया था कि रब ताला ने अपने नूर से एक हिस्सा लिया और वो नूर मरवारीद कहलाया, उसमें से फर्दर दो हिस्से लिए, तो एक नूरुल आलमीन था और एक नूरुल मोमिनीन था। नूरुल मोमिनीन से तो पैगंबरों की रूहें तखलीक हुई और नूरुल आलमीन से बाकी लोगों मखलूक की रूहें तखलीक हुई हैं। तो रब ताला ने उसको फिर नूर का गुस्ल दिया जहां वो इंसानी रूह दिपाइस सोल कहलाई, फिर उसे उस आलम में उतारा गया जहां पे फरिश्ते रहते हैं और उसे फिर नूर का गुस्ल दिया गया और वहां रूह इंसानी का नाम द मूविंग सोल रखा गया। ये आलम मलकूत है जहां पे दूसरा गुस्ल मिला है रूह इंसानी को, और उसके बाद वो आ जाता है वो जहां जहां हम लोग रहते हैं, वो आलम नासूत कहलाता है। तो ये आलम है रूहानियत में, इसको इस तरह से कहते हैं, इस पर इख्तलाफ भी कुछ लोगों को हो सकता है कि ये क्या है आलम और ये इस किस्म की क्या ये चीजें हैं, लेकिन मैं उनको गलत नहीं कहूंगा इसलिए कि उनका बहरहाल अपना इल्म है। और ये मैंने सिर्फ आपको, ये मेरी सजेशन नहीं है, मेरी तालीम नहीं है, बल्कि ये सिर्फ मैंने आपको एक एस्पेक्ट पढ़ा है, जैसे हम कहते हैं कि बाइबल में ये लिखा है, तोरा में ये लिखा है, जोरा में ये लिखा है। तो सूफीज्म में, रूहानियत में ये आलम है, तो ये अंधेरे बिल्कुल उसी तरह मौजूद हैं। इनके सवाल का एक हिस्सा ये था आसमानों का, तो इसके बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने दुआ के सिलसिले में फरमाया था कि दुआ जो है उसका आपने फरमाया। तो दुआ का जब जिक्र फरमा रहे थे आप सल्लल्लाहु अलैहि वसल्लम, तो आपने एक चीज तालीम फरमाई हमें कि जो सात आसमान हैं, इन आसमानों का आपस में डिस्टेंस जो है वो 500 साल के सफर के बराबर है। तो ये आसमान 500 साल के सफर की दूरी पर हैं एक दूसरे से। ये इंसान ने सवाल ये पूछा हुआ था मुझसे। इसी सिलसिले में आपसे जो चीज मैं अर्ज करनी भूल गया था, वो जो स्टार्टिंग पॉइंट था, रूहानियत में हम ये कहते हैं कि तीन डायमेंशंस हैं इसकी। एक है गैबुल गैब, ये शायद कभी कोई किताब पढ़ते हुए ये टर्म आपके सामने आ जाए तो मैं अर्ज कर दूं। रूहानियत में एक डायमेंशन को हम कहते हैं कि गैबुल गैब, उसका आसान तरीन तर्जुमा हम कम से कम मैं सिर्फ अंग्रेजी में कर पाऊंगा कि इसको हम ये कह सकते हैं मिस्ट्री ऑफ मिस्ट्रीज, इसरारों का इसरार। ये जो डार्कनेस पे आपने सवाल किया था उसके में ये सेकंड डायमेंशन है, उसको अरबी में अम्मा कहते हैं। अम्मा, अम्मा नहीं है लफ्ज, वो तो हमारे यहां उर्दू में राजे वालदा के लिए या अम्मा, उसका मतलब ये है कि अंधेरा। और तीसरी डायमेंशन है जात, रब ताला की जात। तो वो ये सफर है जो इंसान रूहानियत में इस तरह से तय करता है। तो ये तीन वो डायमेंशंस हैं, अगर कभी रूहानियत के बारे में पढ़ते हुए आपके आपकी नजर से गुजरे तो उसमें आप कंफ्यूज ना हो। फिर आपको एक टर्म रूहानियत पढ़ते हुए मिलेगी, वो सब रब ताला से मुतालिक है। अकले कुल, ये थर्ड डायमेंशन है। सेकंड डायमेंशन में अकले अव्वल, ये आपको एक डायमेंशन मिल जाएगी। ये सब रब ताला के लिए इस्तेमाल हुई। और उसकी पहली डायमेंशन अर्रब्बुल कुदसी वो आएगी। ये किसी साहब के सवाल है क्या? ये तो खैर जवाब मैं दे चुका था। मुरीद का, मुरीद और मुराद, ये मुराद के सिलसिले में उस दिन शायद मैंने ये नहीं अर्ज किया کہ جناب حضرت عمر رضی اللہ تعالیٰ عنہ کے بارے میں کہا جاتا ہے کہ وہ مراد ہیں، وہ اس طرح سے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے دعا فرمائی تھی کہ ان دونوں میں سے کسی ایک کو مسلمان کر دے تاکہ مسلمانوں کو سٹرنگتھ حاصل ہو جائے، یا ابو جہل یا حضرت عمر رضی اللہ تعالیٰ عنہ. تو جناب حضرت عمر رضی اللہ تعالیٰ عنہ کو رب تعالیٰ نے توفیق بخش دی، آپ اسلام لے آئے. تو چونکہ دعا کے ذریعے سے اسلام لائے ہوئے ہیں، اور میری معلومات کی حد تک یہ واحد آدمی ہے جن کے بارے میں دعا کی گئی تھی، اس لیے کہیں کہیں انہیں مراد بھی کہا جاتا ہے. وہ شاید میں اس دن بات کرتا ہوں، ٹائم کم تھا تو اسے اومٹ کر گیا تھا، میں عرض کر دوں. ان کے سوال کا دوسرا حصہ، از دی اسٹیمپ آف لائف گیون ایٹ دی لیول آف مراد صوفی اور ڈز اٹ کم لیٹر ان اے فقیر اسپرچل جرنی؟ اصل میں یہ جو مہر ہے یہ خاصی لیٹ سٹیج کی بات ہے، کہ ولایت ملنے کے بعد بھی کافی لیٹ سٹیج پہ آتی ہے. اس کی ایک دنیاوی میں مثال عرض کر دوں کہ ہم کہتے ہیں کہ فلاں صاحب پروفیسر ہیں، لیکن در حقیقت اگر ان کی آپ آفیشیل ڈیزیگنیشن کو دیکھیں تو لیکچرر ہیں، اسسٹنٹ پروفیسر ہیں، اس کے بعد پھر پروفیسر بنتے ہیں. تو یوں سمجھ لیجئے کہ ولایت کی مہر اس لیول پہ لگتی ہے پھر جا کے. ان کے اسی سوال کا تیسرا حصہ ہے کہ کین اے پرٹیکولر ٹائم پیریڈ بی آئیڈینٹیفائڈ فار دی جرنی فرام صوفی ٹو پیر سملر ٹو 4.5 to 6 years ریکوائرڈ ان دی مرید ٹو مراد جرنی؟ اب مجھے نہیں معلوم کہ آپ نے 4.5 to 6 years کا یہ پیریڈ کہاں سے لیا ہے، کم از کم میرے علم میں نہیں ہے کہ مرید سے مراد کے لیول تک پہنچتے ہوئے ہمیں 4.5 to 6 years لگتے ہیں، میرے علم میں نہیں ہے. یہ جو کچھ میں جانتا ہوں اس کے بارے میں وہ یہ ہے کہ یہ ڈپینڈ کرتا ہے کہ کوئی کیا وقت لگے گا کسی انسان کو ایک عام آدمی سے ولی اللہ کے درجے تک پہنچتے. اس کے اندر بہت سے اس کے فیکٹرز کاؤنٹ ہوں گے. ایک یہ ہے کہ یہ سٹارٹنگ پوائنٹ پر اس کی روحانی کیفیت کیا تھی. اب اگر میرے جیسا گناہگار شخص مرشد کے پاس چلا جائے، اور میری خوش قسمتی ہوگی کہ اگر میرے مرشد یہ فیصلہ کر لیں کہ اس بندے کو میں نے ٹرین کرنا ہے ولایت کے لیے، ان کو تو 50 years لگ جائیں گے میری روح کی دھلائی کرتے کرتے ہی، کہ مجھے میری روح کی روحان جو کیفیت ہے میری روح کی، اس کیفیت کو نیکی کے لیول تک لے جاتے شاید 50 years گزر جائیں ان کے، تو پھر کہیں جا کر میں اس قابل ہوں گا کہ میں اس علم کو ایبزارب کر سکوں اور اس پر عمل کر سکوں. روحانیت کا علم بہت لوگوں کے پاس ہوگا، روحانیت سے متعلق علم بہت لوگوں کے پاس مل جائے گا آپ کو، روحانیت بہت کم لوگوں کے پاس ملے گی. روحانیت کیا ہے یہ تو بہت لوگ جانتے ہوں گے، جتنے بھی پڑھے لکھے لوگ ہیں اگر ان کی دلچسپی اس پہلو سے ہے تو اکٹھے کر لیتے ہیں معلومات. لیکن روحانیت آپ کو بہت کم لوگوں کے پاس دکھائی دے گی. وہ اسی لیے ہے کہ اگر میرے مرشد میری روحانی کیفیت کو درست کیے بغیر مجھے علم دینا شروع کر دیں تو مجھے روحانیت تو حاصل نہیں ہوگی, روحانیت سے متعلق معلومات حاصل ہوتی چلی جائیں گی. روحانیت حاصل کرنے کے لیے ہمیں باقاعدہ گراؤنڈ تیار کرنی پڑتی ہے, بالکل اس طرح سے کہ مجھے سال بھر کے استعمال کی گندم حاصل ہو جائے میری زمین سے. تو اس کے لیے مجھے لوازمات چاہیے کہ میرے پاس زمین اویلیبل ہو, میرے پاس اریگیشن کے لیے پانی اویلیبل ہو, میرے پاس بیج خریدنے کے لیے پیسے موجود ہوں, میرے پاس کھاد موجود ہو. پہلے یہ میں بندوبست کروں گا, پھر میں اپنی زمین میں ہل چلاؤں گا, اور جتنی محنت سے میں اپنی زمین میں ہل چلاؤں گا فصل اتنی اچھی ہوگی. تو اچھی فصل لینے کی ابتدا اصل میں ہو جائے گی میرے زمین پر ہل چلانے ہی سے, کہ مجھے سب سے زیادہ محنت ہل چلاتے وقت کرنی ہوگی کہ میں زمین کو جتنا گہرا پھاڑ سکتا ہوں اتنا گہرا پھاڑوں, پھر اس کو مٹی کو میں الٹوں. پھر دوسری چیز یہ ہوگی کہ بیج جتنا اچھا میں جتنی اچھی کوالٹی کا لوں گا اور وہ اس اپنی زمین میں میں بیج گراؤں گا, فصل اسی نسبت سے اچھی نکلے گی. لیکن صرف اتنا ہی کافی نہیں ہوگا کہ میں نے زمین میں ہل بہت اچھا چلایا, میں نے بیج بڑی اچھی کوالٹی کا بویا ہے. اب آ جائے گی یہ بات کہ جب میں اسے اپنی زمین کو اریگیٹ کر رہا ہوں, اس اریگیشن کا طریقہ میرا کیا تھا؟ اگر میں نے اریگیشن بہت اچھے طریقے سے کی ہے, ماڈرن میتھڈ یوز کیا, اسپرنکلر لگائے ہیں اپنی زمین میں میں نے, اور اس سے زمین کو میں نے پانی دیا ہے, تو فصل بہت اچھی ہوگی. اب فصل اگ تو آئے گی زمین سے, بہت اچھی ہوگی, لیکن اب مجھے اپنی فصل کو بیماریوں اور کیڑے کے حملے سے بچانا ہے. وہ میں کتنی خوبصورتی اور تندہی سے کرتا ہوں. تو اگر یہ سب چیزیں میں نے اکٹھی کر لیں تو مجھے گندم کی فصل بڑی اچھی مل جائے گی. تو اتنی اچھی ہوگی کہ نہ صرف سال بھر میری ضروریات پوری کر دے بلکہ وہ میرے رشتہ داروں اور ملنے والوں کی ضروریات بھی پوری کر دیں گی, اتنی فصل ہو جائے گی. تو روحانیت کے اندر بھی پہلی بات تو یہ ہے کہ اخلاص کیا ہے. بیسک ریکوائرمنٹ اخلاص, کہ آپ کی سنسیئرٹی ٹو پرپز کیا ہے, کس لیول کی ہے. دوسری بات یہ ہے کہ ہم مرشد کیسا چنتے ہیں. اگر بہت بلند پائے کے مرشد ہیں آپ کے, تو آپ کے پاس بھی علم اسی پائے کا ہوگا اور اسی پائے کی ولایت آپ کو حاصل ہوگی. اور مرشد ہم نے بہت اچھا چن لیا, پھر یہ چیز کاؤنٹ ہوگی کہ ہم اپنے مرشد کے دل میں کتنی جلدی اتر جاتے ہیں. اور دل میں اترنے کے لیے بنیادی جو جس کو ہم پری ریکویزٹس کہہ سکتے ہیں وہ یہ ہے کہ ہم کتنے با ادب ہیں, کتنے ہم مخلص ہیں ٹورڈز آر مرشد, کتنے ویل مینرڈ ہیں ہم, کتنے ویل ایٹیکیٹڈ ہیں, اور کتنے فرما بردار ہیں اگر یہ چیزیں ہم پیدا کر سکے تو مرشد کے دل میں اتر جائیں گے ہم. اور اس کے بعد پھر ایک اور چیز آ جائے گی کہ جو کچھ مرشد نے ہمیں سبق دیا ہم کتنی تندہی اور کتنی سنسیریٹی کے ساتھ اس کو پڑھتے ہیں. یہاں ایک اور چیز آ جائے گی بڑی مزے کی. ہم لوگوں کے اندر ایک ٹینڈنسی ڈیولپ ہوتی ہے کہ اگر تسبیح لمبی ہے ہماری تو ہم اپنے فیملی کے درمیان بیٹھ کے تسبیح کرتے ہیں, تو ذہن ہمارا بھٹکتا رہتا ہے. ٹی وی کے سامنے بیٹھ کے تسبیح کریں گے ہم تو ذہنی طور پر متوجہ ہم ٹی وی پروگرام کی طرف ہوتے ہیں اور زبان ہماری وہ ذکر پڑھ رہی ہوتی ہے, کچھ نہیں ملے گا. جب تک کہ ہم پوری طرح یکسو نہیں ہو جائیں گے اور پوری طرح متوجہ نہیں ہو جائیں گے رب تعالیٰ کی طرف ذہنی طور پر, ہمیں اس کے ثمرات نہیں ملیں گے. اسی لیے آپ کے مرشد آپ کو ایک ایڈوائز کریں گے کہ اکیلے کمرے میں, علیحدہ کمرے میں بیٹھ کے عبادت کیجئے آپ, تو آپ کو اثرات پورے مل جائیں گے. اس کے بغیر نہیں ملے گا کچھ بھی, صرف ثواب آتا رہے گا. تو یہ جو جرنی ہے, ان سوال پوچھنے والے صاحب کی زبان میں اگر بات کروں کہ مرید سے مراد کی جرنی, وہ ان تمام فیکٹرز پہ ڈیپینڈ کرتی ہے, ادروائز اس کا کوئی ٹائم نہیں ہے. ایک چیز تو یہ ہے. دوسری بات یہ ہے کہ میری معلومات کی حد تک جو غلط بھی ہو سکتی ہیں, بلکہ یوں کہ یہ یقیناً غلط ہی ہوں گی, کہ ہم میئر نہیں کر سکتے کہ ہمیں اب تک کتنا علم مل گیا, کیونکہ جو سچا فقیر ہے اس کی نظر اس بات پر نہیں ہے کہ مستجاب الدعوات کب ہوا, مجھے کرامات کب ملی, مجھے کشف کب ملا, وہ دیکھتا ہی نہیں ان چیزوں کی طرف. اس کے نزدیک اس کی کوئی ویلیو نہیں, وہ نظر رکھتا ہے رب پر کہ رب ملا کہ نہیں. وہ نظر اس بات پر رکھتا ہے کہ یہ تو مجھے پتا نہیں کہ رب مجھے ملا کہ نہیں ملا, لیکن میں رب کی محبت میں کتنا آگے گیا, وہ اس پہ نظر رکھتا ہے. تو جب وہ اس پہ نظر رکھتا ہے کہ میں رب کی محبت میں کتنا آگے گیا, تو رب تعالیٰ کا وہ وعدہ کہ جو میری طرف ایک قدم چل کر آتا ہے میں اس کی طرف کئی قدم بڑھ کر جاتا ہوں, تو وہ خود بخود اس کا وعدہ پورا ہونے لگتا ہے. کہ جو جو یہ بندہ اپنے دل میں رب کے قریب جاتا ہے, رب اس کو اپنی قربت عطا کرتا جاتا ہے. لیکن اس قربت کو میئر کرنے کا کوئی یارڈ سٹک نہیں ہے, کہیں کوئی پیمانہ نہیں ہے. ہم یہ نہیں کبھی جان پائیں گے کہ میرے اور رب کے درمیان ایک کلومیٹر کا فرق رہ گیا, یہ ہمیں نہیں پتا چلے گا. یہ میرے لیے مشکل ہے ایکسپلین کرنا جو آپ نے فرمایا کہ 4.5 سے 6 سال لگتے ہیں. مجھے نہیں معلوم اس کا, میں تو یہ تمام فیکٹر جانتا ہوں کہ ان تمام فیکٹرز کو فیوریبل پہلے مجھے کرنا ہے اور اس کے بعد یہ پروسیس شروع ہوگا, ورنہ نہیں ہوگا. اور یہ جو سٹیمپ آف ولایت آپ نے کہا, اس کا فیصلہ मैं नहीं कर सकता जो इस राह पर चल रहा है। ये मत समझ लीजिएगा इस राह पर मैं चल रहा हूं, ये मैं मिसाल दे रहा हूं, वरना इस राह का पता कुछ नहीं मुझे अभी तक। इसका फैसला वो आदमी नहीं करता जो इस राह पर चल रहा है, ये फैसला उसके मुर्शिद का है कि कब वो उसको ये समझता है कि वो तमाम शरायत पूरी कर रहा है जो एक वली अल्लाह में होनी चाहिए। मेरे जैसा आदमी तो कान से पकड़कर निकाल दिया जाएगा मुर्शिद की महफिल से सिर्फ इतनी सी बात पर कि मैंने किसी आदमी की मौजूदगी में या उसकी गैर मौजूदगी में उसकी तहकीर कर दी या तजीक कर दी, उसका मजाक उड़ा दिया। कान से पकड़ेगा मुर्शिद मुझे अपनी महफिल से बाहर निकाल देगा, तुम इस लायक नहीं कि तुम इधर को आओ। तो ये मेरी तो एक ही खामी मुझे निकलवा देने के लिए काफी हो जाएगी। तो ये फैसला मुर्शिद करेगा, वो रिकमेंड करेगा आपको कि साहब मेरी नजर में ये आदमी इस लायक हो गया कि इसके मोहर लगा दी जाए। वो फिर दर्जा बर दर्जा फाइल मूव होती होती अप्रूव होगी, फिर उसी रास्ते से वापस आएगी और जनाब हजरत निजामुद्दीन औलिया मोहर शाने पर लगा देंगे। लेकिन फैसला मुर्शिद का है, इस राह पर चलने वाले आदमी का नहीं है। इनके सवाल का चौथा हिस्सा है कि इज ए फ्रेश कोर्स कंपल्सरी प्रायर टू एनी जंप इन स्पिरिचुअलिटी और कैन इट बी अवॉइडेड। शुरू की जो तरक्कियां हैं उनमें अवॉइड नहीं होता, ये रिफ्रेशर कोर्स कराना ही पड़ता है। अगरचे ये डिपेंड करता है कि अगर एक आदमी मेहनत अपने ऊपर करता रहा है और स्पिरिचुअली उसकी हालत ऐसी है कि उसको रिफ्रेशर कोर्स की जरूरत ना पेश आए तो बगैर उसके भी हो जाएगा। लेकिन आम तौर पर जब दुनिया में इंसान रह रहा होता है तो उसकी रूहानी कैफियत में ऐसी कंटेमिनेशंस होती रहती हैं कि उसको दूर करने के लिए रिफ्रेश कोर्स जरूरी हो जाता है तरक्की से पहले। लेकिन जो ऊपर की लेवल की तरक्कियां हैं वो रिफ्रेशर कोर्स के बगैर हो जाती, क्योंकि वहां तक पहुंचते पहुंचते इंसान इतना पुख्ता हो गया होता है कि कंटेमिनेशंस होती नहीं है वहां। डज ए फकीर सूफी पीर जर्नी हैव एनी कोरिलेशन विद द थ्री स्टेजेस ऑफ नफ्स? नहीं। आप फकीर से आगे बढ़ ही नहीं सकते जब तक के नफ्स मुतमईना तक न जा पहुंचे। तो नफ्स की तीनों कैफियत आप तय करेंगे, नफ्स मुतमईना तक जाएंगे, फिर कहीं फकीर से आगे का सफर जारी होगा आपका। क्योंकि नफ्स लवामा अगर है तो आपकी रूहानी कैफियत कैसे अच्छी होगी? इनका दूसरा सवाल है कि इफ वन इज लकी एनफ टू कंटिन्यू द स्पिरिचुअल जर्नी सक्सेसफुली एट व्हाट स्टेज एंड और माइलस्टोन आर टास्क ड्यूटीज असाइन टू ए पर्सन? जब इंसान इस राह की एक पड़ाव तक पहुंच जाए, मंजिल तक तो कोई नहीं पहुंचा आज तक, सिर्फ आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात मुबारका है जो मंजिल पा गई, या जनाब हज़रत अली करमुल्लाह वजहो है, दूसरे साहबे इकराम है। हम लोग इस राह के मुसाफिर होते हैं, सभी जो फकीर हैं वो इस राह के मुसाफिर हैं, मंजिल तक नहीं पहुंचे होते। फर्क सिर्फ इतना है कि कोई मंजिल से कितना करीब हुआ है। तो जो पहला पड़ाव है वही बहुत दूर होता है, वहां उसको जो मोहर लगती है तो मुर्शिद उसको ड्यूटीज असाइन कर देते हैं कि जाओ इस इलाके में और तुम इस्लाम फैलाओ। अब वो इस्लाम फैलाने के तरीके फकीर के जो उर्फ आम में तबलीग कहलाती है उससे बहुत मुख्तलिफ है। वो दुआ की डुगडगी बजाता है तो खल्के खुदा अपनी दुनियावी जरूरियात और अपनी दुनियावी अगराज की मारी उसके करीब जाती है। ये जो दुआ करता है फकीर वो इसलिए नहीं होता कि मेरे मुरीद पैदा हो जाएं और जहां से मैं गुजरूं लोग मुझे सलाम करें, वो इन चीजों से फकीर बहुत बुलंद हो चुका होता है सलाम से। वो ये डुगडुगी बजाता है दुआ की कि लोग उसके इर्द गिर्द इकट्ठे हो जाएं, बिल्कुल इस तरह से जैसे एक मदारी डुगडुगी बजाता है लोगों को इकट्ठा करने के लिए, मजमा लगाने के लिए। जब मजमा लग जाता है तो वो अपनी गर्ज बयान कर देता है। तो जब लोग उसके करीब आते हैं तो जुबानी वो किसी को इन्फ्लुएंस नहीं करता, बल्कि वो लोगों को इन्फ्लुएंस करता है अपने जाती कैरेक्टर से कि उसके पास आने वाले लोग उसकी जाती कैरेक्टर से मुतासिर होते हैं और उस राह पर चलने को एस्पायर करने लगते हैं। तो वो लोगों को इंस्पायर करता है ताकि लोग एस्पायर करें कि हमने ऐसा बनना है, तो वो नेकी की राह पे चल निकलते हैं। ये तबलीग है फकीर की। अब इनका तीसरा सवाल ये है कि कैन यू शेड सम लाइट ऑन द स्पिरिचुअल सिग्निफिकेंस ऑफ नंबर 2, 3, 8 and 9। मैंने अभी एक गुजारिश की थी अखलास, बहसियत मुसलमान के हफ्ते के जितने भी रोज हैं वह सब रब के तख्लीक करदा हैं और सभी मुबारक हैं। रब ने फ्राइडे को फजीलत बख्शी है, दिनों का सरदार कहा है। हम अपने रब के हुक्म की तामील में, आप सल्लल्लाहु अलैहि वसल्लम के हुक्म की तामील में उसको दिनों का सरदार मानते हैं। अदरवाइज एज ए मुस्लिम हमारे लिए सारे दिन मुबारक हैं, सभी दिन अच्छे हैं कि हमारे रब के तख्लीक करता है। इसी तरह ये जो नंबर हैं ये मेरे लिए बेमायनी हैं। मैं तो टीपू सुल्तान की तरह के नजूमी ने उसको कहा कि तुम्हारे हाथ में शादी की लकीर ही नहीं, तो खंजर पकड़ के लकीर बना दी अपनी हथेली पे कि बस इतनी सी बात थी लकीर बन गई। तो वैसे एक मुसलमान के मेरा अखलास मुझे इजाजत, बल्कि मेरे अखलास को मुझे इजाजत देनी ही नहीं चाहिए कि मैं ये सोचूं कि ये नंबर क्या मायने रखते हैं। इल्म की खातिर अगर आदमी उसको जान रहा हो तो वो एक अलहदा बात है, लेकिन शुरू स्टेज पर आदमी को इससे इतनाब करना चाहिए कि इम्कानात ये हैं कि आदमी डिस्ट्रैक्ट हो जाएगा, उधर को चल पड़ेगा। तो हम अपनी तमाम तर तवज्जो मरकूज रखें इस बात पर कि हमें रब की दोस्ती मिल जाए और उसके लिए अखलास स्टार्टिंग पॉइंट है। अब इनका चौथा सवाल है कि डू ऑल ओली अल्लाह हैव द ड्यूटी टू स्प्रेड द वर्ड ऑफ अल्लाह और ओनली सम। जिन लोगों की ड्यूटी लगा दी जाती है, उन्हें वलायत सौंप दी जाती है कि तुम इस इलाके के वली अल्लाह हो, वहां जाओ और दीन इस्लाम की तबलीग करो, वही तबलीग करते हैं। इनका पांचवा सवाल है कि इट इज प्रोहिबिटेड टू डिस्क्लोज द नेम ऑफ द मुजद्दद ऑफ द सेंचुरी, बट कैन द नेम ऑफ द मुजद्दद ऑफ प्रीवियस सेंचुरी बी डिस्क्लोज्ड। अकॉर्डिंग टू सम पीर मेहर अली शाह वाज द मुजद्दद ऑफ द प्रीवियस सेंचुरी एज ही सक्सेसफुली स्टॉप्ड द कादियानी फितना फ्रॉम स्प्रेडिंग। हजूर ये सवाल बहुत ही ऊंचे लेवल का है। ये तो बिल्कुल ऐसा है कि सिविल सेक्रेटेरिएट के गेट के ऊपर खड़े हुए एक नायब खासिद से आप ये पूछें कि प्राइम मिनिस्टर हाउस में जो प्राइम मिनिस्टर का बेडरूम है उसमें बेड किस तरह का बिछा हुआ है, तो वो गरीब क्या बताएगा। भाई ऐसी चीजें कोई आदमी नहीं डिस्क्लोज करता, उसकी अपनी शामत आ जाती है, तो ये कोई भी नहीं बताएगा। इनका छठा सवाल है कि इट इज सेड ए पर्सन्स हैंड राइटिंग सेज अ लॉट अबाउट हिम हर, व्हाट डज माय हैंड राइटिंग रिवील अबाउट मी। ये इल्म जरूर लोगों ने डिवाइस किया है। लोग हैंड राइटिंग से या सिर्फ सिग्नेचर्स देख के इंसान की पर्सनालिटी बता देंगे। लेकिन मैं वो शख्स नहीं हो सकता। मैं तो हमेशा एक बात आपसे कहता हूं कि भाई मैं अनपढ़ आदमी हूं, मुझे कुछ नहीं मालूम। अब आपने अगर ये सवाल किया है तो मैं एक आपकी खिदमत में गुजारिश कर दूं, मुझे नहीं मालूम कि आप कौन साहब हैं, और अगर आप की ख्वाहिश यही है कि पब्लिकली आपके बारे में बात कर दी जाए तो मैं एक आपसे अर्ज करूंगा कि अल्लाह ताला ने मना किया है कि लोगों की कुरेद में ना रहा करो। हम लोगों की कुरेद में रहते हैं तो फिर हमारे अपने ऐब आया हो जाते हैं, एक बुनियादी चीज है। तो फिलहाल तो आपकी हैंड राइटिंग यही कह रही है कि आप में एक ये आदत है कि आप लोगों की कुरेद में, उनके ऐबों की कुरेद में रहते हैं। ये कुरेद में न रहिए। दूसरा, आप बहुत एम्बिशियस हैं, बगैर मेहनत के या कम से कम मेहनत से बड़ी तेजी से ऊपर जाना चाह रहे हैं। ये हैंड राइटिंग तो आपकी यही कहती है। मैं इसलिए मैं कहा करता हूं कि जाती सवाल ना पूछिए। मैं एम्बेरस हो जाता हूं किसी की जात के बारे में बात करते हुए कि ये मुनासिब नहीं है। मेरे नजदीक इंसान की तौहीन है कि पब्लिकली उसके बारे में डिस्कस कर दिया जाए। मैं तो इसके भी हक में नहीं हूं कि लोगों के दरमियान बैठ के किसी शख्स के लिए दुआ कर दी जाए, क्योंकि जब आदमी दुआ करता है तो उसके बहुत से अहवाल खुलते हैं और बाज़ औक़ात इंसान को उसको सही मशवरा देने के लिए कुछ सवालात करने पड़ जाते हैं जिससे उसकी ज़ाती बातें खुलकर सामने आती। मैं इसीलिए मना करता हूं कि ये काम ना कीजिए। ये सातवां इनका सवाल है कि फाइनली नॉट ए क्वेश्चन बट ए हम्बल सजेशन, आई लाइक काउंटलेस अदर्स हैव थॉरली एंजॉयड रीडिंग योर बुक्स एंड लिसनिंग टू योर लेक्चर्स, परहैप्स दीज बुक्स शुड बी ट्रांसलेटेड इनटू इंग्लिश टू अलाउ ऑडियंस फ्रॉम अदर मुस्लिम कंट्रीज टू बेनिफिट फ्रॉम देम। मैं गुज़श्ता 6 साल से कोशिश कर रहा हूं, मैंने कुछ प्रोफेसर हजरात जो रूहानियत की किताबों को ट्रांसलेट करते हैं इंग्लिश में उनसे भी अर्ज की, लेकिन मालूम नहीं क्या वजह बनी कि तमाम साहिबान मुझे एक ही जवाब आके देते हैं कि ये हम सिर्फ 2 चैप्टर हमने किए हैं ट्रांसलेट, लेकिन इनको पढ़ के खुद हमें मजा नहीं आया कि इसके अंदर से वो जिस्त निकल गया है जो इंसान को मुतासर करता है, तो हमारी तहरीर मुतासर नहीं कर पाती, तो वो माजरत करके चले गए। हालांकि मेहनत की और उस मेहनत के पैसे भी नहीं लिए मुझसे उन्होंने। ये बहुत लोग कोशिश कर बैठे, अभी तक तो मैं कामयाब नहीं हुआ इसमें। तो अगर आपकी नज़र में कोई साहब ऐसे हैं कि जो इसकी असल रूह को कायम रखते हुए तर्जुमा कर पाए, मैं जो उनका मुआवजा है वो खुले दिल से पे करने को तैयार हूं, उनको भेज दीजिए मेरे पास, इसको कर लेंगे। ये किसी साहब ने एक ऐसा सवाल पूछ लिया जो फिर लंबा जवाब मांगता है, इसको मैं नेक्स्ट संडे के लिए रख रहा हूं, तो सबसे पहले इंशाल्लाह इसी पे बात करेंगे। ताबूत सकीना क्या है और इसको ताबूत सकीना ही क्यों कहते हैं, इसके मुतालिक तफसील से बता दें। एक जमाने में जब यहूदियों पर रब ताला की नवाजशात थी और इन्हें मनोसलवा दिया जा रहा था, तो जिस पर बाद में उन्होंने ये कहा कि हमसे रोजाना एक ही चीज नहीं खाई जाती, हमें तो ये इससे दिया जाए, तो मनोसलवा पर बंद कर दिया गया था। तो एक बॉक्स बनवाया गया जिसका साइज 4.5 फुट बाई 2.5 फुट था, उसके अंदर और जहां तबर्रकात रखे गए वहां मनोसलवा भी रख दिया गया। उस जमाने में चूंकि जंगें हो रही थी बहुत ज्यादा, तो किसी एक जंग में वो ताबूत सकीना गायब हो गया उसमें, ये एक रवायत है। दूसरी रवायत ये है कि जनाब हजरत सुलेमान अलैहिस्सलाम जब तशरीफ लाए तो आपने यही ताबूत जो था बॉक्स, इसको जमीन में दफन करवा दिया और उस पर हैकले सुलेमानी तामीर कर दिया, वेलिंग वॉल। ये जो मौजूदा वेलिंग वॉल आपको नजर आती है यरूशलम में, दीवार गिरिया जैसे कहते हैं, ये उसका एक छोटा हिस्सा है जो जनाब हजरत सुलेमान अलैहिस्सलाम तामीर कराया था। بخت نصر نے اس تابوت سکینہ کی تلاش میں حملہ کیا اور اس میں وہ ہیکل سلیمانی کا ایک بڑا حصہ تباہ ہو گیا تھا. یہ مختلف اس کی روایات ہیں. انگریزی میں اس کو دی لاسٹ آرک بھی کہتے ہیں. لیکن زیادہ سٹرونگ روایت یہی ہے کہ جناب حضرت سلیمان علیہ السلام نے ہیکل سلیمانی تعمیر کراتے ہوئے اس کی بنیادوں میں یہ صندوق رکھ دیا تھا. انشاءاللہ تعالی بشرط زندگی نیکسٹ سنڈے تو نہیں, اس سے نیکسٹ سنڈے ملاقات ہوگی, کیونکہ نیکسٹ سنڈے 10 محرم ہوگی اور میں احترام ان اس دن کوئی کام کرتا نہیں. السلام علیکم.